बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
तिमी यता आउनु अगाडि सब ठिक थियो तिमी यता आउनु अगाडि सब ठिक थियो आँखा ती झिम्क्याउनु अगाडि सब ठिक थियो पहिलोपल्ट भेटघाट हुँदाखेरि स्वागतमा पहिलोपल्ट भेटघाट हुँदाखेरि स्वागतमा फूलहरू बिछ्याउनु अगाडि सब ठिक थियो आँखा ती झिम्क्याउनु अगाडि सब ठिक थियो त्यसै राम्री मान्छे तिमी झनै शृङ्गार गरी गरी त्यसै राम्री मान्छे तिमी झनै शृङ्गार गरी गरी पाउजु त्यो बजाउनु अगाडि सब ठिक थियो आँखा ती झिम्क्याउनु अगाडि सब ठिक थियो अपराध केही गरौँ गरौँ लागिरहेको छ अपराध केही गरौँ गरौँ लागिरहेको छ उसले गजल सुनाउनु अगाडि सब ठिक थियो आँखा ती झिम्क्याउनु अगाडि सब ठिक थियो आफ्नो नामसँगै मेरो नाम राम राखी आफ्नो नामसँगै मेरो नाम राम राखी प्रेम पत्र पठाउनु अगाडि सब ठिक थियो तिमी यता आउनु अगाडि सब ठिक थियो आँखा ती झिम्क्याउनु अगाडि सब ठिक थियो रामेछाप चिसापानी छका रामचरण श्रेष्ठको यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी केही रात्रिगन्थनका साथमा हिन्दी तथा उर्दू गजलहरू र तपाईँका गजलहरू वाचन गर्ने गरी आइपुगेका छौं। आजको बुलबुललाई अगाडि बढाउँदैछु जगजित चित्राको आवाजमा रहेको यो गजल शैलीको गीतबाट वो कागज की कस्ती बारिश की पानी।
ये दौलत भी ले लो ये शोहरत भी ले लो भले छीन लो मुझसे मेरी जवानी मगर मुझको लौटा दो बचपन का सावन वो कागज की कश्ती वो बारिश का पानी
ये दौलत भी ले लो ये शोहरत भी ले लो भले छीन लो मुझसे मेरी जवानी मगर मुझे बुलाता तो बचपन का सावन वो कागज की कश्ती वो बारिश का पानी
वो कागज की कश्ती वो बारिश का पानी मोहल्ले की सबसे निशानी पुरानी वो बुढ़िया जिसे बच्चे कहते थे नानी वो नानी की बातों में परियों का डेरा वो चेहरे की झुरियों में सदियों का फेरा भुलाए नहीं भूल सकता है कोई वो छोटी सी रातें वो लंबी कहानी वो कागज की कश्ती वो बारिश का पानी वो कागज की कश्ती वो बारिश का पानी।
वास्तविकता हजुरलाई पनि अवगत हुनुपर्छ, वास्तविकता हजुरलाई पनि अवगत हुनुपर्छ। केही गर्नका लागि पाखुरामा ताकत हुनुपर्छ। प्यार केवल प्यारमै सीमित रही रहोस् युगौंसम्म, प्यार केवल प्यारमै सीमित रही रहोस् युगौंसम्म। कहाँ लेख्या छ र प्यार विवाहमै परिणत हुनुपर्छ। केही गर्नका लागि पाखुरामा ताकत हुनुपर्छ। हिजो जसरी दिलको चिरफार गरियो तिमीबाट, हिजो जसरी दिलको चिरफार गरियो तिमीबाट, आज आएर त्यसरी नै यो दिलको मर्मत हुनुपर्छ। केही गर्नका लागि पाखुरामा ताकत हुनुपर्छ। मैले विगतदेखि अहिलेसम्म अनुमान गर्न सकिनँ, मैले विगतदेखि अहिलेसम्म अनुमान गर्न सकिनँ, किन मान्छेको परिचयसँगै हैसियत हुनुपर्छ। केही गर्नका लागि पाखुरामा तागत हुनुपर्छ। उसले जुन हेरेर रात बिताउनुको पछाडि रहस्य छ, उसले जुन हेरेर रात बिताउनुको पछाडि रहस्य छ। अतीत बल्झिँदा विचारको मेरो जस्तै हालत हुनुपर्छ। वास्तविकता हजुरलाई पनि अवगत हुनुपर्छ। केही गर्नका लागि पाखुरामा तागत हुनुपर्छ। अछामको बन्नातोली पाँचका मोहन रावल अनमोल अस्तुको गजल थियो यो, यसलाई वाचन गरेर सुनाए। केही दिन अघि उज्यालो अनलाइन .com मैले एउटा लेख पढेँ। शीर्षक थियो कलियुगमै सत्ययुग सुरु भयो। माधव दुलालले लेखेको उक्त लेखमा भनिएको थियो, धर्मशास्त्रीहरूका अनुसार सूर्य चन्द्र र बृहस्पति किस्य नक्षत्रको दोस्रो पाउ एकत्र भएर रहने हुँदा त्यस दिनबाट सत्ययुगको शुरूआत मानिन्छ। श्रीमद् भागवत द्वादश खण्डको 24 श्लोकमा यसो भनिएको रहेछ, वेदा चन्द्रश्च सूर्यस्व तथा किस्य बृहस्पति एकराचौ समस्यन्ति तदा भवति तत्कृतम्। र र यो संयोग परेको मिति 2071 श्रावण 11 गते आइतबारदेखि कृतयुग अर्थात् सत्ययुगको सुरुवात भएको कुरा धर्मशास्त्रीहरूले व्याख्या गरेछन्। भागवतको त्यही कुरालाई पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष माधव भट्टराईले पनि समर्थन गर्नुभएछ। उहाँका अनुसार कलियुगमै पनि आंशिक सत्ययुग देखा पर्न सक्दछ र यो सत्ययुग 100 वर्षसम्म रहन सक्ने सम्भावना पनि भट्टराईले औँल्याउनु भएछ। यी कुराहरू सुन्दा आश्चर्य लागे पनि चाँडै यसका केही असरहरू देखिन सक्ने भनेकोले हामीले आश्चर्यका साथ ती कुराहरूको प्रतीक्षा गर्न सक्ने अवस्था देखिएको छ। हिन्दू शास्त्रले चारवटा युगको व्याख्या गरेको छ, सत्य, त्रेता, द्वापर र कली। कलियुगपछि फेरि सत्ययुगको प्रारम्भ हुने कुरा पनि बताइएको छ। त्यसो त हामी युगका कुरा गर्छौं, शिक्षा, बौद्धिकता, सम्पत्ति, सुन्दरताको धेरै कुरा गर्छौं। यी सत्य हुन् होइनन् हामीलाई थाहा छैन, तर हामी कुरा चाहिँ गर्छौं। समाजको विकास क्रम सँगसँगै क्रमशः अहिले पाप र धर्मका कुरा चाहिँ हामीले बिर्सिँदै गएका छौँ। शास्त्रका कुरा गर्ने मान्छे रूढिवादी देखिन्छ। पौराणिक वचन र कथनहरू सुन्दा हामीलाई हाँसो लाग्छ। स्वर्ग र नरकका कुरा गफ जस्तो लाग्छ। हुन पनि आधुनिक शिक्षाले त्यसका संरचनाहरूलाई नयाँ नयाँ वैज्ञानिक व्याख्या गरिदियो, जसले जे कुरा गरे पनि कर्म अनुसारको भोग त मानिसले गर्नै पर्छ। सुकर्म गर्नेले सुख पाउँछ र कुकर्म गर्नेले दुःख पाउँछ। शास्त्रका कुरा बिल्कुल झुठा मान्नेहरूले पनि यो कुरामा समर्थन नै जनाएका छन्। त्यसो हो भने स्वर्ग र नर्क पनि यहीँ त छ, यो त हामीलाई पत्याउन करै लाग्छ। कुकर्म गर्नेले यही नरक भोग गर्नुपर्छ भने सुकर्म गर्नेले सुख पनि यही संसारमै पाउँछ। यही मुलुक हो जहाँ 100 वर्ष पनि पुगेको छैन मानिस अपराधी हो कि होइन भनेर जाँच्नका लागि भगवान्को शिरमाथि हात राखेर कसम खुवाउने प्रचलन थियो। इतिहास साक्षी छ, राम्रो चार पुस्ता पनि कटिसकेको छैन। सत्य वचन र सत्य व्यवहारको युग थियो। राज्यले दण्ड दिने डरले भन्दा पनि मानिसहरू भगवानको डरले झुटो भक्न डराउँथे। जयतु संस्कृतम आन्दोलन सत्यताकै आडमा सुरु गरिएको थियो। अचेल त हामी बातै पछि बोल्ने गर्छौं, आमा कसम, विद्या कसम, भगवान कसम, खै के कसम, के कसम। हामी कता जाँदैछौ, कुन सत्य र कुन झूठ हो, पूर्वेली सभ्यताको मर्म के हो, हामीले पछ्याई आएको पाइला ठिक हो कि बेठिक, धर्म ठिक कि विज्ञान ठिक, यही विषयमा एउटा लोककथा पनि सुनेको छु मैले पुराना पुस्ताका एक वृद्धबाट। केही बेरमा त्यही कथा लिएर आउनेछु। अहिले बुलबुलमा एउटा साङ्गीतिक गजलको पालो भएको छ।
एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
कालो बादल लाग्यो जुनको टह टह भरी कालो बादल लाग्यो जुनको टह टह भरी ताकि आँसु टिलपिल हुन थाल्यो गहभरी लोभले मानिसप्रति विश्वास घटेको छ लोभले मानिसप्रति विश्वास घटेको छ चिनी मिसाउनुको के अर्थ लाग्यो महभरी ताकि आँसु टिलपिल हुन थाल्यो गहभरी जसले जे गरे पनि आना सुकी पाएको छ जसले जे गरे पनि आना सुकी पाएको छ मैले पालेको माछा कहिले हुन्न दहभरी ताकि आँसु टिलपिल हुन थाल्यो गहभरी सङ्घालेर राख्थे यी जीवनका घटनाहरू सङ्घालेर राख्थे यी जीवनका घटनाहरू दुःखको कुम्लो मात्र हुन्छ मनको बहभरी कालो बादल लाग्यो जुनको टह टहभरी ताकि आँसु टिलपिल हुन थाल्यो गहभरी उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौं हामी र अहिले भर्खरै मैले वाचन गरेको गजल बुद्धिमोरङ आठ धनकुटा स्थायी निवास भए हाल जापानको टोकियोमा रहँदै आउनुभएका जलन लिम्बुको थियो आजको बुलबुलमा हामी रात्रिगन्थनका साथमा तपाईँको गजल र हिन्दी उर्दू सांगीतिक गजलमा छौं काठमाडौँको हनुमान ढोकामा विशाल एउटा भैरवको मूर्ति छ त्यो मूर्तिको मुद्रा राम्रोसँग हेर्ने हो भने भैरव हाँसिरहेका देखिन्छन् किम्बदन्ती नै सही मलाई यो कथा खुब गत लागेको छ कुन शासकका पालाको घटना हो मलाई बताउनेले स्पष्टसँग बताएन तर मलाई जसले सुनाउनु भयो उहाँका अनुसार यो राणा शासनकालको घटना हो एउटा मानिसले राज्यको नजरमा कुनै ठूलो अपराध गर्यो राज्यका शासक र न्यायाधीशहरूले सबै प्रमाणका आधारमा उसलाई दोषी ठहराए तर उसले आफ्नो अपराध स्वीकार गर्न मानेन कचहरीमा उसलाई ठूलो सजाय सुनाएर पठाइयो र अन्तिम फैसलाको लागि भोलिपल्टको मिति तय गरियो भोलिपल्ट हनुमान ढोकाको भैरव मूर्तिमा हात राखेर कसम खान लगाइने गरी उसलाई घर पठाइयो अपराध उसले गरेकै थियो त्यसैले उसको मन उज्यालो हुन सकेन उस साँझ बडो दुखी हुँदै आफ्नो घरभित्र प्रवेश गर्यो छोरा घरभित्र छिर्ने बित्तिकै आमाले हेरिन् छोराको मुख मलिन छ कहिले आफ्नो छोराको अनुहारमा त्यति दुःखको छाया उनले देखेकी थिएनन् सो दिन बाबु तँलाई के भयो आज किन यस्तो मलिन मुख कचहरीले के निर्णय गर्यो त्यसपछि छोरो बोल्नै सकेन आमाको अघि भक्कानेर रोएर मात्र बसिरह्यो भन्यो आमा म अब भोलिदेखि बाँच्दिनँ मलाई मृत्युदण्ड दिन्छन् अपराध गरेकी छु लुकेर लुक्दैन मलाई भोलि कालभैरवका शिरमा हात राखेर कसम खुवाइन्छ मैले कसरी झुटो बोल्न सक्छु र केही गरी पनि अपराध लुक्दैन मेरो छोराको निरीहता देखेर आमाको मन पनि आहत भयो महाभारतकी गान्धारीले आफ्नो छोरो दुर्योधन जोगाउनका लागि प्रयोग गरेको स्त्री शक्ति सम्झिन् र मनमनै एउटा उपाय बताइन् भनिन् त निर्धक्कसँग अहिले खाना खा बाबु तँलाई भोलि मृत्युदण्डबाट जोगाउने मेरो जिम्मा भयो छोराले आमाको कुरा पत्याउनै सकेन रोइ नै मात्र रह्यो छोराको त्यो निरीह अवस्था देखिरहेकी आमाले आफ्ना चोलीका तुना फुकाइन् दुवै स्तन चोली बाहिर निकालिन् र छोरालाई भनिन् बाबु मेरो काखमा आइज छोरो जिल्ल पर्यो अकमक्क परेको छोरालाई आमाले फेरि भने म तँलाई उपाय सिकाउँछु त निर्धक्कसँग मेरो काखमा आइज र मेरा स्तनहरू पान गर आमाले भने जस्तै गरी अद्वैंसी उमेरको छोरोले पनि त्यस्तै गर्यो आमाको काखमा गएर आमाका दुवै स्तनहरू पालै पालो पान गर्यो त्यसपछि आमाले छोराका कानमा केही कुरा भनिन् र सुत्न पठाइदिन् त्यो रात आमाको उपाय सुनेपछि छोरो रुन छोडेर निर्धक्कसँग सुत्यो भोलिपल्ट हनुमान ढोकास्थित कालभैरव मन्दिरमा फेरि कचहरी बस्यो जहानिया शासनका शासक र न्यायकर्मीहरू उपस्थित भए जुन अपराधको दण्ड छोरालाई दिन लागिएको थियो त्यो अपराधको सफाई दिनु थियो उसले कालभैरवका सामु कसम खाएर कचहरीले उसलाई भन्यो ल तैँले अपराध गरेको छैनस् भने कालभैरवको शिरमा हात राखेर कसम खा उसले मनमनै हिजो बेलुकी आमाले दुध खुवाएको सम्झ्यो र सुत्ने बेला आमाले कानमा खुसुक्क सिकाएको उपाय सम्झ्यो। कालभैरवको शिरमा हात राखेर कचहरीका सबको सामु कसम खायो, जुन अपराधको मलाई आरोप लगाइएको छ। पछिल्लो पटक मैले आमाको दुध खाउन्जेल त्यो अपराध गरेको भए क्षमा पाऊँ, तर आमाको दुध खान छोडेपछि मैले त्यस्तो कुनै अपराध गरेको छैन। गरेको भए कालभैरवले मलाई अहिले यहीँ भस्म गरिदिउन्। सारा कचहरी छक्क पर्यो। त्यति बेलाको युग यस्तो थियो जहाँ मानिस सबका सामु झुट बोले पनि भगवान्का सामु झुट बोल्नै सक्दैन थियो। त्यसमाथि कालभैरव साक्षात मानिन्थ्यो। झुटो कसम खानेलाई कालभैरवले भस्म गरिदिन्छन् भन्ने मान्यता थियो। मानिस झुट बोल्नै सक्दैन थियो, तर उसले तीन पटक कसम खायो। बारम्बार भनिरह्यो, आमाको दुध खाने बेलासम्म गरेको सबै अपराध माफ होस्, आमाको दुध खान छोडेपछि मैले कुनै अपराध गरेको छैन, गरेको भए कालभैरवले मलाई भस्म गरिदिउन्। किम्वदन्तीकै अनुसार उसले कसम खाएको देखेर कालभैरवको मूर्ति किच्च हाँस्यो, र आजसम्म हनुमान ढोकामा रहेको त्यो मूर्ति हाँसेको हाँसेकै अवस्थामा स्थिर छ। अहिले पनि मानिस कालभैरवका सामु कसम खान सक्दैन।
दोस्तो, आप सबको देखकर मेरा कलेजा दुगना हो गया है। हमारी भी अब यही कोशिश है कि इस शाम का आप पूरा पूरा मजा लेकर घर लौटे। आज की शाम की इब्तिदा हम कर रहे हैं एक गजल से। शायर हैं जनाब निदा फाजली, उसके बाद चंद नई गजलें पेश करेंगे, फिर जैसी जैसी आपकी फरमाइश रहेगी।
बरसात का बादल तो दीवाना है क्या जाने, दीवाना 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 बरसात का बादल तो दीवाना है क्या जाने, किस राह से बचना है, किस राह से बचना है, किस छत को भिगोना है, खुशी दोनों
कुछ देर के साथी है,
कुछ देर के साथी है, कुछ देर के साथी है, कुछ देर के साथी साथी साथ
हम हो के खुशी दोनों
कुछ देर के साथ हैं, दिल रास्ता ही रसता है, दिल रास्ता ही रसता है, हंसना
कोहीसँग आफ्नै औकात रहेको हुन्छ, हर कोहीसँग आफ्नै औकात रहेको हुन्छ, हर्ष रहेको हुन्छ र विस्मात रहेको हुन्छ। सफलता पाएपछि यसरी भुल्नु राम्रो होइन, सफलता पाएपछि यसरी भुल्नु राम्रो होइन, हरेक सफलतामा कसैको हात रहेको हुन्छ। यही उज्यालोलाई जिन्दगी ठान्ने तिमीहरू, यही उज्यालोलाई जिन्दगी ठान्ने तिमीहरू, यो सम्झनु दिन पछाडि रात रहेको हुन्छ, हर्ष रहेको हुन्छ र विस्मात रहेको हुन्छ। आफूलाई ठूलो सम्झिने मूर्ख हो पागल हो, आफूलाई ठूलो सम्झिने मूर्ख हो पागल हो, मात्र महिला र पुरुष दुई जात रहेको हुन्छ, तर कोहीसँग आफ्नै औकात रहेको हुन्छ, वर्ष रहेको हुन्छ र विस्मात रहेको हुन्छ। उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुलमा आज बुधबारको साँझ हामी तपाईँका गजल र रात्रिगन्थनका साथमा छौं। यो गजल मैले अहिले भर्खरै वाचन गरेको थिएँ, बागलुङ मलमा चार स्थायी निवास भई हाल रूपन्देहीको बुटबलमा रहँदै आउनुभएका विष्णु के गौतमको गजल थियो। प्राचीन कालमा एउटा राजाले सपनामा देखे उनको राज्यमा एउटा दूध पोखरी निर्माण भयो भने राज्य निष्कण्टक र सम्पन्न रहनेछ। बिहान उठेपछि राजाले धेरै सोचे, आफ्ना सपनाहरू प्राय साँचो हुने गरेकोले त्यो सपना पनि साँचो हुन सक्ने विश्वासका साथ उनले दूधको एउटा पोखरी खनेर राज्य सुरक्षित सम्पन्न र निष्कण्टक बनाउने सोच गरे। धेरै कामदारहरू लगाएर एकै दिनमा उनले एउटा ठूलो पोखरी खने। त्यसपछि राजाले आफ्नो राज्यमा उद्घोष गरे, प्रजाहरू सबैले भोलि बिहान उठ्दा यस पोखरीमा ल्याएर एक एक पाथी दूध खनाइदिनु। त्यही राज्यमा रहेका एक दम्पतिले राति सल्लाह गरे, राजाको उर्दी नमाने भोलिदेखि सजाय भोग्न तयार रहनुपर्छ, उर्दी मान्ने हो भने एक पाथी दुध सित्तैमा दिनुपर्ने भयो। ती दम्पति लोभी थिए, एक आपसमा सल्लाह गरे भोलि बिहान उज्यालो हुनु अघि नै पोखरीमा पुगेर दुधको सट्टा एक पाथी पानी हालिदिने उनीहरूको सोच थियो। सबैले एक एक पाथी दुध ल्याएर हालिहाल्छन्, हाम्रो एक घरको एक पाथी पानी त्यति धेरै दुधको बीचमा कहाँ हराउँछ, कहाँ कसले थाहा पाउँछ र। त्यही सल्लाह अनुसार पतिले भोलिपल्ट बिहानै उज्यालो हुनु अगाडि नै पोखरीमा पुगेर एक पाथी पानी खनाएर फर्क्यो। द्वारपालले सबैको रेकर्ड राख्यो, कस कसको घरबाट दुध ल्याइयो भन्ने बारे। उज्यालो भइसकेपछि राजा आफ्ना मन्त्रीहरू समेत लिएर दुध पोखरी निरीक्षण गर्न पुगे। पोखरी जानु अघि द्वारपालले राखेको नामावली जाँच गरियो। राज्यका सबै प्रजाले राजउर्दी अनुसार दुध बोकेर आएका थिए। त्यसपछि राजाको दल अगाडि बढ्यो। खुसी हुँदै पोखरी हेर्न पुगेका राजा पोखरी देख्ने बित्तिकै निराश भए। पोखरीमा एक थोपा पनि दुध थिएन, पानी नै पानीले भरिएको पोखरी थियो। निष्कर्ष यही रह्यो कि राज्यका ती दम्पतिले जस्तै सबै प्रजाहरूले राति सल्लाह गरेछन्, त्यति ठूलो पोखरीमा हाम्रो घरबाट लगेको एक पाथी पानी कसले थाहा पाउँछ र। सबैको घरमा त्यही सल्लाह भयो। सबैले त्यही सल्लाहले पानी मात्र लगेर अँध्यारोमै पोखरीमा खनाइदिए। त्यसैले दुध पोखरीको सट्टा पानी पोखरी भन्न पुग्यो। भिडमा व्यक्तिको परिचय विलीन हुन्छ, मान्छेको सही पहिचान समूहमा गर्नै सकिन्न। मानिसले भिडमा कहिले पनि उपयुक्त काम नै गर्दैन, ठगी उसको स्वभाव हो। त्यसैले भनिन्छ कुनै व्यक्ति एकै एक्लै हुँदा उसले गरेका क्रियाकलापहरू नै उसको चरित्र हो। मानिसले भिडमा कहिले व्यक्तिगत चरित्र देखाउँदैन, समूहमा त सधैँ अभिनय गरिरहन्छ, चरित्र ऐना सामु प्रकट हुन्छ। त्यसैले बिहान सबैले उठेर ऐना हेर्नु रे, मनमा नै प्रण गर्नु म असल हुन्छु, म सत्कर्म गर्छु।
के फूलों का रंग तेरी हंसी से मिलता है आदमी कामती से मिलता है आदमी आदमी से मिलता है
हस्त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका गजल र रात्रि गन्थनका साथ आजको बुधबारको बुलबुलबाट हामी बिदा हुने तर्खरमा छौँ। हामीलाई पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि बियुएलबियुएल बुलबुल एट युएनएन डट कम डट एनपी। शनिबार रातिसम्मका लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरी विदा माग्दैछौ। जाँदा जाँदै नुवाकोट देउराली नौ स्थायी निवास भई हाल आबुधाबी रहँदै आउनुभएका सेल्कर पाखरिन तामाङको गजल वाचन गर्दै शुभरात्री भन्दैछौ। एउटा यस्तो सपनाले सताइरहन्छ राति, एउटा यस्तो सपनाले सताइरहन्छ राति, म आफैले आफ्नो लास जलाइरहन्छ राति। रुन्छन् अनि चिच्याउँछन् मेरा आफन्तहरू, रुन्छन् अनि चिच्याउँछन् मेरा आफन्तहरू, तर दूर क्षितिजमा एउटी कराइरहन्छ राति, म आफैले आफ्नो लास जलाइरहन्छ राति। देख्छु सेतो वस्त्रधारी एउटी आइमाई त्यहाँ, देख्छु सेतो वस्त्रधारी एउटी आइमाई त्यहाँ, सुस्तरी सुस्तरी उनैलाई पछ्याइरहन्छ राति, म आफैले आफ्नो लास जलाइरहन्छ राति। हिँड्दा हिँड्दै एक्कासी टक्क रोकिएर, हिँड्दा हिँड्दै एक्कासी टक्क रोकिएर, इशाराले एउटा चिहान देखाइरहन्छ राति, म आफैले आफ्नो लास जलाइरहन्छ राति। उनको मुहार देख्नै नपाई बिहुजिहाल्छु सधैँ, उनको मुहार देख्नै नपाई बिहुजिहाल्छु सधैँ, खै किन हो यस्तो सपना आइरहन्छ राति, एउटा यस्तो सपनाले सताइरहन्छ राति, म आफैले आफ्नो लास जलाइरहन्छ राति।
बुलबुल एउटा ईरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।